أولى ونعم النصير. وأعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وهو رب الشهداء والصديقين، والصلاة والسلام على حبيب إله العالمين سيد الأنبياء والمرسلين سيدنا ونبينا ومولانا أبي القاسم محمد. وآله وقدرته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين المكرمين، سيما على بقية الله في الأرضين وحجته على العالمين. عجل اللهم له الفرج، ولعنة الله على أعدائه مجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب، فمن يتوكل على الله فهو حسبه إن الله بالغ أمره قد جعل الله لكل شيء قدرا. دعا زمانے کے امام کی تیاری اور موت. شب جمعہ کے یہ تین پیغام ہماری کل رات کی مجلس کا عنوان بنے تھے، اور اسی میں میں نے یہ عرض کر دیا تھا کہ آخری والا پیغام یعنی موت، یہ تو 1430 ہجری کے اس تیسرے عشرے کی جو امام بارگاہ علی رضا شارجہ میں ہو رہا ہے، ان مجالس کا عنوان نہیں بنے گا موت. آپ حضرات سے بس ایک مدد مانگی گئی تھی، جو آپ نے درود کے ذریعے میری تائید کی کہ آپ انتظامیہ سے میری طرف سے سفارش کریں گے. لیکن پہلے دو عنوان، گرچہ ہمارا اصل عنوان کچھ اور ہے، لیکن اس میں یہ دو چیزوں کا مسلسل تذکرہ ہوتا رہے گا. اور آج بہت ہی مختصر کل والی باتیں جو بیان ہوئی ہیں ان کی تکرار نہیں، اسی کو ذرا سا آگے بڑھاتے ہوئے. مومن، اگرچہ ہر دور اور ہر زمانے میں محتاج ہے دعا کا، لیکن خاص یہ زمانہ جب نہ صرف یہ کہ روزی کے حوالے سے مومنین کرام کی بڑھتی ہوئی پریشانیاں ہر طرف نظر آ رہی ہیں، یعنی ساری دنیا پریشان ہے اس وقت، لیکن چونکہ ہمارا عنوان اور ہمارا مجمع دونوں مومن، باقی دوسروں سے ہمیں کوئی غرض نہیں، اس لیے یہ لفظ میں نے استعمال کیا، ورنہ ساری دنیا پریشان ہے. حتیٰ جو ممالک بہت زیادہ سیکیور یا محفوظ سمجھے جاتے تھے، وہاں کی حالت تو ہمارے ہندوستان اور پاکستان سے بھی زیادہ خراب نظر آ رہی. اور جیسا کہ میں نے آج گھر کی ایک مجلس میں پڑھا کہ پچھلے سال گھر کی مجلس میں میں نے یہ حوالہ دیا تھا کہ پچھلے سال اسی امام بارگاہ علی رضا کے عشرے کی دوسری مجلس، ذرا یاد کیجیے وہ دوسری مجلس کیا تھی. اس دوسری مجلس میں میں کبھی کبھار آپ کو ایسے امتحان میں ڈال دیتا ہوں کہ آپ کی سمجھ میں بھی نہیں آتا کہ ہنسیں کہ روئیں کہ کیا کریں، مولانا کہہ کے آ رہے ہیں اور آپ کی شکلیں دیکھ کے پھر مجھے ہنسی آتی ہے. تو خیر، پچھلے سال کی دوسری مجلس، پوری مجلس اس حوالے سے تھی کہ آٹے کی قیمت بہت زیادہ بڑھ گئی. اور پھر اس کے بعد میں نے روایتوں پر روایتیں روایتوں پر روایتیں تلاوت کی تھی کہ جس میں ظہور امام سے کچھ پہلے کی جو کیفیت بیان کی گئی کہ مسئلہ پھر خالی آٹے کا نہیں رہے گا، مسئلہ یہ ہو جائے گا. اب جو بہت جملہ میں کہہ رہا ہوں بہت احتیاط سے کہہ رہا ہوں کہ مسئلہ یہ ہو جائے گا کہ ہم لوگ اس طرح بھی زندگی نہیں گزار پائیں گے جس طرح شیب ابی طالب میں خاندان بنی ہاشم نے 3 سال گزارے. پچھلے سال کا مسئلہ تھا آتا, لیکن ظہور ایمان کی نشانی یہ نہیں, اس سے بھی زیادہ. شیب ابی طالب میں خاندان بنی ہاشم نے جو 3 سال گزارے وہ کس انداز سے گزارے؟ وہ اس انداز سے گزارے ہیں کہ پھر وہ وقت آ گیا کہ درخت کے پتے کھانا پڑے, اور وہ وقت آ گیا کہ درخت, اچھا مکے کے صحرا میں اس انداز کے درخت نہیں ہوتے جو آپ ایسٹ افریقہ میں دیکھتے ہیں, جو آپ پاکستان میں دیکھتے ہیں, جو آپ ہندوستان میں دیکھتے ہیں, لیکن اس کے تنوں کی چھال کو کاٹ کاٹ کے نوچ نوچ کے اتار کے کھایا گیا. اور پھر 10 رمضان المبارک ہر سال ہمارے کیلنڈر میں ہم سب کی ماں حضرت خدیجہ طاہرہ سلام اللہ علیہا کی وفات کی رات. شب شہادت پرسوں تھی, مجمع زیادہ تھا سمجھ میں آ رہا, کل شب جمعہ اور چھٹی کی رات تھی وہ بھی سمجھ میں آیا. آج کوئی توقع تو نہیں ہے, لیکن ایک اندازہ کسی نے بت کیا کہ باہر چونکہ موسم ذرا سا خراب ہے, تو پہلے ہی سے مومنین کرام کو اس ہال میں اس طرح سمیٹ لیا جائے کہ بعد میں آنے والوں کو زحمت نہ ہو. ادھر خاصی جگہ ہمیشہ خالی رہ جاتی ہے, جو حضرات پیچھے ہیں وہ ذرا اس طرف آ جائیں, باقی لوگ آگے آ جائیں. یہ اس عشرے میں آخری مرتبہ آپ کو زحمت دی جا رہی ہے. شیب ابی طالب, یہاں تک کہ 10 رمضان کی جو وفات کی مجلس میں آپ سنتے کہ وہ وقت آ گیا کہ صحرا کی زمین کھود کھود کے پودوں کی جڑیں وہ کاٹ کاٹ کے پکا پکا کے کھائی جا رہی, اسی میں ایک زہریلی جڑ ہماری اور آپ کی ماں کی خدا میں شامل ہو گئی, زہر کے اثر سے وہ بیمار پڑی, اور اسی زہر کے اثر سے وہ محترم خاتون دنیا سے رخصت ہوئی, جو ان ائمہ طاہرین کی ماں ہے کہ جن میں سے اکثر زہر کے ذریعے شہید کیے گئے. اب یہ وقت شیب ابی طالب, خالی آٹے کا مسئلہ نہیں, پتا بھی نہیں مل رہا, درخت کے تنے کی چھال کھانا پڑ رہی, جڑوں کو استعمال کرنا پڑ رہا. تو وہ جو پچھلے سال کی بات تھی, وہ کھانے پینے کے یا فوڈ اسٹف میں سے خالی ایک چیز کے حوالے سے تھی, لیکن اب جو ظہور ایمان کی نشانی ہم دیکھتے ہیں اور جو اصل نشانی اس کے اندر اس کا بھی جواب دیا گیا کہ آخر یہ وقت کیوں آئے گا کہ پتے بھی نہیں ملیں گے, اس کا جواب دیا گیا, اور اتنی مشہور روایت ہے اور اتنی بار بار پڑھی جاتی رہی ہے. لیکن آج کل کے حالات میں تو ہر آدمی پڑھ رہا, تو میں اس سے گریز کرتے ہوں صرف ایک جملے میں اس کو بیان کر دوں کہ اس سے پہلے جو ایک ایسی قتل و غارت گری روایتوں میں بتائی گئی جس کے نتیجے میں زمین سے کوئی چیز بھی نہیں اگ پائے گی, کیا ہتھیار استعمال ہوں گے, دنیا ترقی کی کس منزل پہ پہنچے گی, کیسی تباہی والے وہ آخری زمانے کے معرکے اور جنگیں ہوں گی. لیکن نتیجہ یہ ہے کہ آٹا اپنی جگہ, چاول اپنی جگہ, سبزی اپنی جگہ, پتے بھی نہیں رہیں گے, درخت بھی نہیں رہیں گے, حتیٰ وہ جو آپ درخت کی جڑ کھانا چاہیں تو وہ بھی نہیں ہوگی. وہ اس قتل و غارت گری کی وجہ سے جو سائنس اور ٹیکنالوجی کی ترقی کی وجہ سے آخری زمانے میں ہوگا. اور اگر کہیں تھوڑا بہت کوئی سبزہ ہو کہ آدمی اس کو کھانے کو تیار, تو وہاں تک پہنچے گا کیسے؟ روایت کا یہ جملہ بھی میں نے پڑھا, جملہ میں نے شاید پرسوں بھی کہا تھا اور کل بھی, اس سال کی مجالس बुजुर्गों के लिए, मेरे एज ग्रुप के लोगों के लिए नहीं, यह उन बच्चों के लिए जो 10-10, 12-12 साल पहले की मजालिस के वक्त बहुत छोटे थे, वो बड़े हो गए, अब उनकी ख्वाहिश है कि मैंने वो रिवायत सुनाई और वो रिवायत और वो रिवायत। ये अभी से मैं माजरत करके फौरन अपने मौजू पे आ जाऊं, आज 1.5 घंटे, 1.25 घंटे, बल्कि 1 घंटे की भी गुंजाइश नहीं। खुलासा ये कि रिवायत का ही जुमला कि अगर कहीं थोड़ा बहुत कोई सब्जा जमीन में है या कोई सब्जी उगाई गई है तो वहां तक हम पहुंचे कैसे। इसलिए ये रिवायत है कि 70 साल तक अगर एक परिंदा उड़ता चला जाए तो उसे एक बालिश जमीन ही नजर नहीं आएगी, जमीन ही नजर नहीं आएगी। जो चीज उगती है जमीन पे उगती है ना, जमीन ही नजर नहीं आएगी। और ये वो पैगंबर की वो हदीस है जिसे अल्लामा मजलिसी ने बिहार में और इमाम बुखारी ने सही बुखारी में नकल किया, दोनों किताबों में। असहाब रसूल ने हैरान होकर कहा, या रसूल अल्लाह जमीन क्यों नजर नहीं आई? कहा कि लाशों पे लाशें, लाशों पे लाशें, लाशों पे लाशें इस तरह से पड़े होंगे कि 70 दिन मुसलसल उड़ने वाला परिंदा एक बालिश खाली जगह उसे दो लाशों के बीच में नजर नहीं आई। इसे जमीन पे जैसे कारपेट किया जाता, और वो भी नहीं कि एक लाशा, लाशे पे लाशा बराबर भी और एक दूसरे के ऊपर। अगर हमें पता भी चल जाए कि यहां पे थोड़ी बहुत कोई सब्जी या घास है और हम उसे खाने के लिए मजबूर हो जाएं, तो इतने लाशों को हटा के जमीन तक हाथ पहुंचाए कौन? ये जो कैफियत रिवायतों में बताई गई है बड़ी भयानक तस्वीर। लेकिन इस्लाम हमें और आपको डिप्रेस नहीं करना चाहता। जब ये सब सुन के किसी ने कहा, या रसूल अल्लाह, वो कितना बदतरीन जमाना होगा, कैसा सख्त तरीन जमाना होगा, तो पैगंबर ने मुस्कुरा के कहा, और ये भी कहो कि वो कितना बेहतरीन जमाना होगा, क्योंकि इन्हीं सब इम्तिहानात के बाद तो मेरा बेटा दुनिया में जाहिर होकर मेरे पैगाम को मुकम्मल करेगा। इन नमाल उसरे युसरा, पर इन नमाल उसरे युसरा, कुरान का ऐलान कि हर जहमत और परेशानी के बाद राहत का दौर आएगा। हकीकी मानों में तो इसका ताल्लुक जुहूर इमाम से, राहत और आराम का वो दौर कि जिसका फिर कोई खात्मा नहीं है। और इसमें भी आप देखिए, आयत दो बार आए, उसमें ये नहीं कि जहमत के बाद राहत आएगी, राहत के बाद फिर जहमत आएगी। यह आजकल के जमाने में होता, जो असली राहत का जमाना आने वाला है जुहूर ईमान के बाद, मुसीबतों के बाद नेमतों की बारिश होगी, लेकिन फिर वो नेमतें कयामत तक बाकी रहेंगी। तो इस एतबार से बड़ा अच्छा जमाना भी, लेकिन इतने सख्त इम्तिहान से गुजरने के बाद हर एक में हौसला भी ना होगा इस इम्तिहान देने का। जब जनाब नरजिस खातून को पता चला कि मेरे बेटे की इमामत के आगाज में कितना सख्त इम्तिहान देना पड़ेगा, तो उन्होंने अपने शौहर 11वें इमाम से ये दरखास्त की थी ना कि बस अल्लाह से ये दुआ करें कि अल्लाह मुझे आपकी जिंदगी में इस दुनिया से उठा ले। अब हमारे यहां ये दुआ एक हवाले से बहुत ज्यादा मशहूर है कि शादीशुदा औरत की खुशकिस्मती यह समझा जाता कि वो अपने शौहर के सामने दुनिया से जाए, ये कहा जाता। अब मैं किधर से किधर जा रहा हूं, वापस आता हूं, लेकिन इतने मुश्किलात का जमाना। अच्छा, ये सवाल ना कीजिएगा कि मौलाना हमने तो सुना है मौत की दुआ मांगना हराम है। गलत सुना है आपने। मौत की दुआ मांगना हराम भी है, मकरूह भी है, मुस्ताहब भी है, और कभी वाजिब भी है। तो खैर, वो अपनी तरफ रखिए मसाला। कल रात को मैं 3.5 घंटे लोगों के सवाल और जवाब देते देते इतना थका हुआ हूं कि इसके असरात मेरी आवाज में भी होंगे, मेरे बयान में भी होंगे, मेरे दिमाग पर भी होंगे। तो बहुत मुख्तसर सी बात कि इतना मुश्किलात का जमाना जुहूर का इब्तदाई जमाना था, और यानी खैबत का, और इतना ही मुश्किलात का जमाना खैबत के आखिर में भी होगा। लेकिन ये मुश्किलात तो रोजी के हवाले से जिसमें सारी दुनिया मुब्तला होगी, खाली आटा नहीं, खाने पीने की हर चीज, हत्ता पत्ते भी नापैद हो जाएंगे। हत्ता अगर आप कहें कि मैं घास खा के गुजारा करूंगा तो घास भी नापैद हो जाएगी। हत्ता अगर आप कहें मैं मिट्टी खा के गुजारा करूंगा तो मिट्टी भी नापैद हो जाएगी। ऐसी एक कारपेटिंग होगी लाशों की, दो तिहाई दुनिया इन दो मुसीबतों में मरेगी। फिर उसके साथ एक बड़ा मसला, ये तो हो गई रोजी की बात, और फिर एक बड़ा मसला आता है कर्जे का मसला। जिसमें इंसानी के लिए सबसे बड़ी मुसीबत अगर पेट में गिजा न हो। लौल रहमत रब्बी अला फुकराए उम्मती कादल फक्र वन यकून कुफरा। अल्लाह के रसूल की हदीस, अगर मेरे रब की खुसूसी रहमत मेरी उम्मत के फकीरों पे न होती तो ये गुर्बत आदमी को काफिर बना देती। कादल फक्र वन यकून कुफरा, ये फक्र फाका काफिर बनाता है। लौल रहमत रब्बी अला फुकराए उम्मती। अब इसकी हदीस, ये हदीस एक हवाले से अभी दोबारा बयान होने वाली, उससे पहले रुकी। यह है जिस्म की जहमत, और रूह की जहमत यह है कि आदमी के ऊपर कर्जा हो। हमारे यहां कर्जे को तो कोई मसला ही नहीं समझा जाता। कर्जा देने वाला परेशान होता है कि मेरा पैसा फंस गया, लेने वाला तो जितना ज्यादा कर्जा उतना ज्यादा खुश और मुतमइन घूमता रहता। जबकि जिस इमाम के हवाले से यह मजालिस मैं पढ़ रहा हूं, जगह जगह, हर दूसरी तीसरी मजलिस में, बल्कि हर मजलिस में, तीसरा अशरा है ना जिस इमाम मासूम की शहादत की तारीख आई, उनकी एक आध हदीस हर मजलिस में आई, वो इमाम ज़ैनुल आबिदीन अलैहि सलातु वस्सलाम फरमाते, चार चीजें ऐसी हैं जो साहिब इज्जत को जलील कर देती हैं और गैरतमंद के लिए ताजियाना है, एक बोझ है गैरतमंद के लिए, बेगैरत के लिए नहीं है, बेशर्म के लिए नहीं। चार चीज, चूंकि यह हदीस मैं कई बार पढ़ चुका हूं, एक जुमले की हदीस है तो इसकी तशरी आज नहीं करता हूं, तशरी हो चुकी। बल्कि मोमिनीन कहते तशरी की जरूरत भी नहीं, हम खुद महसूस कर रहे हैं हदीस का पैगाम कितना ज्यादा अकल के मुताबिक। चार चीजें जो इज्जतदार को जलील कर देती हैं, चार चीजें जो गैरतमंद के लिए गोया उसके उसमें कोड़े बरस रहे हैं, चार चीजें जो जवानों को बूढ़ा कर देती, चार चीजें जो सेहतमंद को बीमार कर देती। इमाम फरमाते हैं बिनतन वलव काना मरियमा, अगर किसी बाप के घर में बेटी बैठी हो चाहे वो जनाब मरियम जैसी फजीलत और अजमत की हामिल क्यों ना हो, एक जिम्मेदारी का एहसास बाप को बूढ़ा कर देता, झुका देता है कमर एक सेहतमंद और ताकतवर आदमी की, अगर एहसास है जिम्मेदारी। और अफसोस यह है कि आज के दौर का एक बड़ा मसला यह बन गया, जिसके नतीजे माशरे में अखलाकी करप्शन बढ़ता जाता। हम मोटी मोटी सुर्खी अखबारात में आ जाती हैं और टेलीविजन की ब्रेकिंग न्यूज में, अगर किसी का मालिक करप्शन पकड़ा जाए, मजे ले लेके लोग तस्करा करते, लेकिन करप्शन खाली माली नहीं होता, अखलाकी भी होता। इस शादी के इंस्टीट्यूशन को मुश्किल बनाने की वजह से क्या क्या गुना हमारे माशरे में फैलते चले जा रहे, पर्दा पड़ा हुआ, उस पर्दे को कोई हटाना भी नहीं चाहता, हटाना चाहिए भी नहीं, लेकिन जो खराबी इस पर्दे के पीछे है इसका तो, इसके बारे में तो सोचना चाहिए। जवान बच्चियां तक हालात की वजह से जिस अखलाकी करप्शन में मुब्तला है, मिंबर पे तस्करा करना मुश्किल हो रहा, एहतराम मिंबर के खिलाफ, तहजीब मजलिस के खिलाफ। लेकिन सिर्फ इतना सा जुमला चौथे इमाम का कि इज्जतदार जलील हो जाता, सेहतमंद बीमार हो जाता है, जवान बूढ़ा हो जाता, बेटी अगर हो चाहे वो मरियम जैसी फजीलत व अजमत वाली ही क्यों ना, खुशकिस्मत है वो बाप के जिसकी बेटियां इज्जत व आबरू के साथ उस उम्र में जिसमें एक बेटी की शादी होना चाहिए। रसूल कहते हैं बेटियों की मिसाल दरख्त पर उगे हुए फल की तरह है, जब उसके तोड़ने का वक्त आ गया अगर उसको न तोड़ा कुछ देर और पकने दो। आपके घर के चूल्हे पे खाना तैयार है, आपने कहा कुछ देर और पकने दो, वो बजाय इसके कि मजीद मजेदार हो वो गल जाएगा, सड़ जाएगा, जल जाएगा। खैर, बाद ऐसे वालिदैन आज पैदा हो गए जो बगैर किसी मजबूरी के इस मसले में ताखीर करते हैं। जब खराबी औरतों और बच्चियों तक आ जाए, भाई ये तो वो वक्त है कि तड़प तड़प के दिल कहता है कि अब तो इमाम आ जाए। बिनतन वलव कान मरियमा, तरीकन वलव कान मीला, सफर सफर बहरहाल एक जहमत है, चाहे एक मील ही का सफर क्यों ना। सुवालन वलव कान तरीका, गैरतमंद के लिए किसी से सवाल करना गैरतमंद के लिए बहुत बड़ी बात है, चाहे खाली रास्ते के बारे में पूछ रहा हो कि रास्ता कहां जा रहा है। जब एक आम गैरतमंद के लिए सवाल इतना बड़ा मरहला कि इज्जतदार जलील हो जाता है, सेहतमंद बीमार हो जाता है, जवान बूढ़ा हो जाता, तो कायनात के सबसे बड़े गैरतमंद को जब यजीदियों के लश्कर के सामने आकर अजहर को लाके सवाल आप करना होगा। मिर्जा दबीर के मरसिए में जो आका हुसैन की कैफियत बताई गई है, आज भी जिगर पाच पाच हो जाता। घर के उस सवाल का असल मकसद सवाल नहीं था, उनके एहसास को बेदार करना था, लेकिन तरीका तो सवाल का इख्तियार किया गया। वह दैनन वलौ काना दिरहमा, कर्जा, अगर आदमी में कर्जा है चाहे वो एक दिरहम ही क्यों ना हो, कर्जा इतना बड़ा बोझ है जिसे ये एहसास हो जाए कि ये कर्जा कब्र में और कयामत में और पुले सिरात पर कितने बड़े मसाइल लेके आएगा, बर्दाश्त नहीं होता। ये तो है एक आमद गैरतमंद को, तो अगर पता भी चल जाए कि कहीं पे इसके बारे में सवाल नहीं है, लेकिन कितनी बड़ी जिम्मेदारी। जिस्म पेट में गिजा नहीं गई तो जिस तरह से आदमी कमजोरी महसूस करता, ये रूह है इंसानी का बोझ है कर्जा। वलौ काना दिरहमा, चाहे एक दिरहम ही क्यों ना। ये तो बात हो रही है चौथे ईमान की कि इज्जतदार कर्जे की वजह से जलील हो जाता, और उधर बात हो रही है मोमिन की पहचान की। मौला मोमिन किसे कहते हैं? अब मेरी पहली मजलिस जहन में रखिएगा, इस सवाल के मुख्तलिफ जवाब मिले हैं सवाल करने वाले को देखकर, नंबर एक। और नंबर दो, कभी ईमान सवाल करने वाले को नहीं देखते। आम माहौल और माशरा कैसा बन गया, माहौल आम माहौल और माशरा पाबंद सौम सलात है तो इमाम मोमिन की कोई और पहचान बताएं। आम माहौल अगर अखलाकियात का पाबंद है, नमाज को हकीर समझता है, इमाम कोई और पहचान बताएं। कभी फर्द को देखते हैं, कभी उस जमाने के माहौल को। बात मुख्तसर करूं, लेकिन क्या पहचान का, पांच चीजों में बहुत जल्दी करता है। जबकि जल्दी हमेशा शैतान का काम है और मोमिन हर काम ठहर ठहर के और आराम से करता। ये हदीस का फकरा, मैंने अपनी तरफ से नहीं कहा हदीस में, कि जल्दबाजी हमेशा शैतान की तरफ से, मोमिन की तरफ से नहीं, सिवाय पांच चीजों। बहुत मशहूर हदीस, बच्चों को जरा याद करा दी जाए। नंबर एक, वक्त आते ही अदायगी है नमाज में। ये मोमिन की पहचान है कि बाकी किसी काम में जल्दी नहीं करेगा, वक्त सलात आ गया, बल्कि जिसे नमाज का मजा आ गया। हमारे साथ मसला यह है कि हमें नमाज का मजा ही नहीं आया, हम इसे एक बोझ समझते हैं, हम इसे एक जबरदस्ती की इबादत समझते हैं, हम इसे एक बेकार समझते हैं। चुनाव एक नमाज पढ़ते पढ़ने वाला भी इतना घबराता है, बस पढ़ो नमाज फारिग हो जाओ किसी तरह। नमाज में एक मजा, ऐसा रूहानी मजा जिसकी थोड़ी बहुत मिसाल हज में मिलती है। हज में कितनी जहमतें होती हैं, हज में कितनी तकलीफें होती है, लेकिन हज का मजा अभी हमारे माशरे को है। तो इतनी तकलीफें बर्दाश्त करके हज के अख्तिताम पे मोमिन पहला सवाल ये करता, मौलाना अगले साल फिर आना, तरीका बता दी। तकलीफें उठाने के बाद मोमिन का सवाल यह है कि अगले साल फिर आना, क्योंकि हज की तकलीफों में उसे रूहानी मजा मिल रहा हज। लेकिन वो नमाज में क्यों नहीं है कैफियत? नमाज एक जबरदस्ती की इबादत क्यों बन के रह गई? शहीद दस्त कैब शिराजी की, खाशेन की नमाज से लेकर इमाम खुमैनी की असरार नमाज तक पढ़िए, एक मजा पैदा कीजिए नमाज में, तब वो हदीस सामने आती। एक और हदीस है इस हदीस से हटकर मोमिन की पहचान का, जैसे ही नमाज का वक्त खत्म होता है वो तड़पता है कि अगली नमाज का वक्त कब आ रहा, यानी उसके लिए वो वक्त गुजारना मुश्किल हो रहा है जो दो नमाजों के दरमियान है। जैसे अब ये भोंडी भोंडी मिसालें देता हूं मैं, खुद भी मेरी समझ में नहीं आता कि और कोई मिसाल नहीं मिल रही मुझे, वही जिसे किसी ड्रामे का बड़ा लुत्फ मजा आ रहा है, अभी किस्त खत्म हुई वो तड़प रहा है कि अगली किस्त कब शुरू हो रही। जिसे क्रिकेट का मजा आ गया, पहला मैच खत्म हो गया, वो तड़प रहा है दूसरा मैच कब शुरू होने वाला। जबकि ये तो कोई चीज नहीं, तो भोंडी भोंडी मिसालें लेकिन है। बच्चा है कोई बड़ा उसके घर में आता है, कोई रिश्तेदार कोई जानने वाला बेहतरीन किस्म की मसल चॉकलेट लेके आता, अब वो गए नहीं कि बच्चा तड़प रहा है कि ये फौरन ही वापिस आ जाए। ये नमाज का ऐसा मजा आना चाहिए, यानी मजा ही आना चाहिए कि पैगंबर को, उन मोमिनीन को जो नमाज का मजा समझ गए थे, پیغمبر کے لیے مسئلہ یہ تھا جو نماز کا مزہ سمجھ گئے، ان سے نماز پڑھوانا مسئلہ نہیں ہے، ان کو نماز سے روکنا مسئلہ تھا. ہمارے ماحول میں نماز پڑھوانے ایک ذمہ داری بن جاتی ہے، اس ماحول میں نماز سے روکنا ایک مسئلہ بن رہا. اس کثرت سے لوگ نماز پڑھنے لگے کہ پیغمبر کو کہنا پڑا اللہ اتنی نماز نہیں چاہتا، اور بھی تمہاری ذمہ داریاں ادا کرو، کیونکہ انہیں نماز کا مزہ آ گیا. مومن اگر سمجھ جائے کہ نماز کیا، اور کسی چیز سے سمجھے کہ نہ سمجھے، اسی بات سے سمجھ جائے کہ شب عاشور جو مولا نے عمر صاحب سے ایک رات مانگی تھی، تو یہ کہہ کے مانگی تھی کہ اس رات کو بھی عبادت کر کے دنیا سے جانا ہے، زندگی میں کوئی رات میری بغیر نماز کے نہیں گزری. ایک لطف ہے نماز میں، ایک مزہ ہے نماز میں. جب یہ لطف و مزہ آئے گا تو وہی آپ کی کیفیت ہوگی. بھئی ابھی جو بات میں کہہ رہا ہوں، آدمی جس چیز میں مزہ محسوس کرتا وہ کام کرتے ہوئے کتنا دنیا سے بے خبر ہو جاتا. دیکھا ہوگا آپ موبائل پہ بات کر رہے ہیں اور ایسے آدمی سے جس سے بات کرنے کا دل چاہ رہا ہے پاگل ہو جاتا ہے، اس کو یہ بھی نہیں پتا کہاں جا رہا ہے، کدھر جا رہا ہے، گاڑی چلا رہا ہے، کس نے سلام کیا، کس سے ملاقات ہوئی، سامنے گٹر کا ڈھکنا ہے کہ ڈھکنا نہیں ہے، بہرحال وہ چلا جا رہا ہے. محب جو نوجوان کانوں میں ہیڈ فون لگائے، MP3 MP4 موبائل، پتا نہیں کیا کیا چیزیں ہیں، بڈھوں کے تو مطلب کی چیزیں نہیں ہیں، وہ کیسے دنیا سے بے خبر ہو کے جاتے، ان کو پتہ ہی نہیں چلتا ان کے چاروں طرف ہو کیا رہا. جو اتنا ہی کرکٹ میں لگتے ہیں، جو اتنا ہی شطرنج میں لگتے ہیں، دیکھا ہوگا نا آپ کو یہ منحوس کھیل، جو اس میں لگتے ہیں ان کو پتہ ہی نہیں چلتا کہ بیوی تڑپ رہی ہے، بچے بھوک سے بلبلا رہے ہیں، ہم گھر سے باہر نکلے تھے روٹی لانے کے لیے، اب جو پھنسے ہیں تو لگ. یہ مومن کی کیفیت نماز میں ہوگی اگر نماز کا پتہ، نماز کی معرفت ہو جائے. یہی وجہ تو ہے جو کائنات کا سب سے بڑا نمازی ہے وہ نماز پڑھ رہا ہے، پاؤں سے تیر کھینچ لو اس کو پتہ ہی نہیں چلے گا تیر کب نکالا. ایک مزہ ہے نماز، سبحان ربی العظیم و بحمدہ کہنے میں ایک لطف ہے، سبحان ربی العلیٰ مومن کی زبان پہ آئے اس میں خاص سرور آتا ہے بدن کے اندر، اگر معرفت امام، اگر معرفت نماز. روکا جاتا ہے اتنی نمازیں نہ پڑھو، ایک وہ ماحول، اور یہاں دھکیلنا پڑتا ہے بھائی کم سے کم اپنی واجب نماز تو ادا کرو، کیونکہ وہاں لطف نماز پتہ چل رہا تھا اور یہاں پہ نماز ایک بوجھ، ایک بیکار، ایک زبردستی کی زحمت لگ رہی. آئیے اس کے بعد اگلا جملہ. لیکن چونکہ اس امام معصوم کی شہادت کے راتیں چل رہی ہیں، شہادت کے بعد شاید آج ہی کا دن تھا، شاید آج ہی کا دن تھا، شہادت کے دوسرے یا تیسرے دن، شہر مدینہ سے باہر کے کچھ لوگ امام کے گھر والوں کو پرسا دینے آتے ہیں اور امام کے گھر کی قریب سے پوچھتے ہمیں بتاؤ ہمارا آقا مولا کس طرح زندگی گزارتا تھا. کہا کہ تفصیل سننا چاہتے ہو کہ مختصر؟ گھبرا کے کہا کہ ہم باہر سے آنے والے مسافر، تفصیل تو ہم کہاں سنیں گے، اتنا وقت نہیں ہے، مختصر بتاؤ. کہا کہ میرا چوتھا امام، میں دو جملے سنو، میں نے زندگی میں کبھی رات کو امام کے لیے بستر نہیں بچھایا، دن کو کبھی کھانا تیار نہیں کیا. لوگوں نے کہا کہ تم کیا کرتی ہو کیا نہیں کرتی، اس سے ہمارا کیا تعلق، ہمیں امام کے حالات بتاؤ. کہا یہ امام کے حالات، ایک رات مجھے یاد نہیں کہ میرے آقا اور مولا بستر پہ آئے ہوں، ساری رات نمازوں میں گزاری، اور ایک دن مجھے یاد نہیں کہ میرا آقا اور مولا بغیر روزے کے رہا ہو، جو نہ کہ دن کو کھانا پکاؤں تو کس کے لیے پکاؤں، سوائے سال کے ان دو دنوں کے جب روزہ حرام ہو جاتا. لیکن مزہ آئے گا نماز کا تو آدمی ساری رات نماز پڑھے گا، مزہ جب آ رہا. دیکھا ہوگا نا آپ، ماؤں کو بچوں کو ڈانٹنا پڑتا بند کرو ٹی وی، سونے کا وقت ہو گیا سو جاؤ، آنکھیں سرخ ہو رہی ہیں، نیند کے جھونکے آ رہے، لیکن بیٹھا ہوا ہے اگر اس کو مزہ آ گیا. جو پہلے ٹی وی کا مسئلہ تھا پھر وہ کمپیوٹر کا بنا، بیٹھے میں انٹرنیٹ کے اوپر نیند کے جھوکے پہ جھوکے آ رہے، اٹھنے کا دل ہی نہیں جا رہا، اور اب کسی حد تک یہ مسئلہ گیمز کا بن گیا، گیم میں لگے ہوئے ہیں، جو کمپیوٹر کے گیم ہیں یا نینٹینڈو ہیں یا دوسرے. میں نے کہا نا یہ ہم بڈھوں کے مطلب کی چیز نہیں ہے، نیند بھی آ رہی ہے، جھوکے بھی آ رہے ہیں، آنکھیں بھی سرخ ہیں، چھوڑنے کو تیار نہیں، ڈانٹنا پڑتا. لطف اور مزہ ایسا آئے گا تو واقعا کبھی بستر پہ جانے کا دل نہیں جائے گا، مسلح ہی پہ کھڑے رہو. لیکن دوسری چیز، شادی، بیٹی کی شادی حتی الامکان مومن جتنا جلد ہو سکے کرے، इसका मतलब यह नहीं कि जल्दबाजी में उसको उठा के जहन्नम में झोंक दे। रिश्ते का इंतखाब इसीलिए वालिदैन को सरपरस बनाया गया, मगर हत्तल इम्कान कोशिश। तीसरी बात, कर्जे की अदाई। नींद नहीं आएगी मोमिन को एक रात अगर उसकी गर्दन पे कर्जा हो। रोटी ना होना जिस्म को थका देता है, अजियत देता है, कर्जा रूह को अजियत देता। और ये सारी बातें एक जमाने में मजाक समझी जाती हैं। मौलाना आप 21वीं सदी में पढ़ रहे हैं, कुछ चौथी सदी में नहीं पढ़ रहे। और आज वही अमेरिका, वही कनाडा, वही यूरोप, वही इंडिया, वही पाकिस्तान के पढ़े लिखे लोग मुसलसल इंस्ट्रक्शन आ रही हैं कि मौजूदा हालात से बचने का तरीका कैसे आप क्रेडिट करेंसी अपने आप को बचाएं। पहली इंस्ट्रक्शन ये होती है कि क्रेडिट कार्ड के ऊपर कभी भी वो कर्जा ना लें कि जो आप उसी महीने अदा ना कर सकें। जब ये बात इस्लाम कहता था, कहते मौलाना दुनिया बहुत आगे निकल गई, पुलों से बहुत पानी बह गया। अब वो 1400 साल पहले का माहौल को थोड़ी जाएगा कि हर चीज कैश पे ली जाए। अब तो दुनिया कर्जे की, अब दुनिया सर पकड़े बैठी है। बहुत पहले की वो हिदायत कयामत तक के लिए। लेकिन मसला अपनी जगह इतना बड़ा कि वाकई मोमिनीन की रातों की नींदें उड़ गई हैं जो इस मरहले से गुजर रहे। उस वक्त इन्होंने इन हिदायतों पर तवज्जो नहीं दी थी। उस वक्त उनकी आंखों में मगरिब के अफकार और ख्याल थे कि मौलवी हजरात क्या जाने, ये क्या चीज है। इकोनॉमिक्स तो हम जानते हैं, इनको क्या पता। वह देखिए, वो कर्जों के लिए मना कर रहे हैं। सारा इस वक्त का माशी बोहरान क्रेडिट करंट शुरू इसी बात से हुआ। क्या उससे ज्यादा कर्जे दिए गए, कर्जे देने का शौक हो गया बैंकों को। मैं क्या ये मेंबर के ऊपर, अभी तक मैंने सारी बात कलाम इमाम की रोशनी में की। दो जुमले आ भी गए तो मैं यहीं पे बात रोक देता हूं। तो आप इस्लाम ने कहा चलो बेहतरीन लाइफ स्टाइल तो वो है जिसमें कर्जे की जरूरत ही ना पड़े। खैबर की लड़ाई के बाद वो जुमला जहन में रखिएगा जो आका अब्दुल करीम हायरी का जुमला मैं अक्सर कोट करता हूं, क्योंकि मुझे ये डर है कि लोग ये ना कहें कि मौलाना वही पुरानी बात दोहरा रहे हैं तो मैं इसको छोड़ भी दे रहा। उनका एक जुमला है ना कि वो लोग जो ये एक जुमला कह देते कि मौलाना हम कोई हराम काम तो नहीं कर रहे। बाज आदिल, आदिल किसी छोटे मोटे आदमी का नाम नहीं है, जो किरदार के एतबार से इतना बुलंद हो कि उसके पीछे नमाज जायज, शिया फेकाम फरमाते बाज आदिल शिम्र से बदतर होते। बहुत स्ट्रांग, बहुत सख्त जुमला। लेकिन इसीलिए जब मैं ये जुमला पढ़ता हूं पहले समझाता हूं कि कहने वाला कौन है। इतना समझा दिया कि आज वक्त भी नहीं। एक फिक्र ये आती, ये आ जाती है जरा मजहबी लोगों, भाई हम जो काम कर रहे हैं ये इस्लाम में हराम तो नहीं। सिर्फ हमेशा हराम ही को नहीं देखना है, बाज मकरू बाज जायज कामों को भी छोड़ना। भाई हमने वाजिब वाजिब कर लिया, अब आगे आप क्या बात कर रहे हैं। ये फिक्र पहली मरतबा तारीख इस्लाम में फतेह खैबर के बाद मदीने के मुसलमानों में आई। फतेह खैबर के बाद आए पैसे, दिरहम और दीनार डॉलर और पाउंड की बड़ी गर्मी होती, उछलने लगता है आदमी जिसकी जेब के अंदर पैसा आ जाए। खैबर से पहले तो बेचारों के पास खाने को खजूर की गुठली तक नहीं होती थी, उछलते तो किस बात पे उछलते। लेकिन अब जब पैसा आया तो पहले तो ये भूल गए कि किसके सदके में यह पैसा हमारे घर में आया। सबसे पहले तो यही एहसान फरामोशी की, यही भूल गए किसके जो फैलाया। और उसके बाद अब जो पैसे का इस्तेमाल हुआ, खैबर मौला का अपना हिस्सा यतीमान मदीना को दे देना, खैबर के माल गनीमत का कुल्हाड़ियों से तकसीम होना, सब जुमले आपके सुने मैं सबको छोड़ देता हूं। घर के बाद औकात बच्चे बात समझ नहीं पाते मेरी इस बहुत ही मुबहम गुफ्तगु की वजह से जो मैं शॉर्ट करता हूं, लेकिन क्या करूं मेरे पास वक्त नहीं। तो कहते भी हैं कि मौलाना ये 15 साल पहले आपने सुनाई होगी बात, अब दोबारा सुनाइए, समझ में नहीं आ रही। आप तो हजरत सूरह यूसुफ का खुलासा निकाल देते, बदर भूत पेसर दाश गुम कर बाजियाब, एक बात था भेटा था खो गया मिल गया। तो इस तरह से आप वाकया पढ़ते, लेकिन मैं क्या करूं, मुझे आपके कीमती वक्त का एहसास है। तो बहुत मुख्तसर, अब इसके बाद दौलत आई, पैसे की गर्मी आई, हरी हरी सूझने लगी। और उसका नतीजा निकला कि मदीने में आलिशान मकान बनने लगे। उसका नतीजा यह निकला कि मदीने में आलिशान घोड़े खरीदे जाने लगे। اس کا نتیجہ نکلا مدینے کی عورتوں کے بدن پہ نئے سے نئے کپڑے اور ایک سے ایک بہترین زیور آنے لگے. اس سارا آپ مرحلہ دیکھی کہ جب آپ پاکستان میں 50 روپے کی نوکری کرتے تھے اور جب 10,000 دینار کی نوکری پہ آئے. دونوں میں جو فرق ہے وہ خود تقریباً ہر آدمی نے اپنے آپ پر یا اپنے گھرانے میں کسی کو دیکھا ہوگا اور یہ خیال بڑھتا. جہاں کسی نے روک دیا, جہاں کسی نے کہا بھائی اللہ نے ایک نعمت دی ہے اس طرح سے مزہ آئی کرو, کہا کوئی حرام کام کرو, تو ہم شراب خانے گئے, کوئی ہم جوئے خانے گئے, ہم نے کون سا ایسا گناہ کہ ساری چیز حلال جگہ خرچ کی. پیغمبر تک رپورٹ مل رہی, پیغمبر تک رپورٹ مل رہی ہے کہ جب ان کو روکا جائے تو ان کا ایک ہی جواب ہوتا کہ بھائی اگر ہم نے اس سے شراب خریدی ہو تو بے شک ہم کو روک دو, اور اگر ہم جوئے میں پڑ گئے کیسینو چلے گئے تو بے شک روک دو, حرام کاری کی طرف نکلے تو بے شک روک دو. مکان ہی تو خریدا ہے نا, زیور ہی تو خریدے ہیں نا بیوی کے لیے. اب موقع کی تلاش میں ہے پیغمبر ایک دن. یہ واقعہ بھی میں نے 2-3 دفعہ پڑھا ہے تو شارٹ بھی کر رہا ہوں, لیکن اتنا بھی نہیں کہ پیغام نہ آئے. پیغمبر نے ایک دن شہر مدینہ نماز ظہر کے بعد ایسے لوگوں کو جن کے پاس زیادہ پیسہ آ گیا تھا اور ان کا دماغ زیادہ خراب ہو گیا تھا ان کو روکا, اور ایک معقول رقم, اب اگر میں 50-100 دینار کہوں تو آپ کے ذہن میں آج کے 50-100 دینار آئیں گے, 1-1 لاکھ درہم ہر ایک کو دیا. اور کہا یہ تمہارے لیے. یا رسول اللہ قرضہ ہے؟ نہیں. امانت ہے؟ نہیں. کسی کو پہنچانا ہے؟ نہیں. خاص تمہارے لیے ہے, پرسنل گفٹ تمہیں دیا جا رہا. اور وہ سارے کے سارے ایک خاص کلب کے ممبر, انگریزی کا لفظ ہے نا یہ ملینرز کا کلب, سب پیسے والے سرمایہ دار. مگر ان میں عجیب بات یہ کہ ظاہری اعتبار سے دنیا کا سب سے بڑا فقیر اور حقیقت میں کائنات کا امیر میرا مولا حیدر کرار بھی شامل ہے کہ جس کو بھی یہ رقم دی جا رہی ہے. کائنات کا امیر ہے, ظاہری اعتبار سے یہ حالت ہے کہ حسن مشتبہ کے دسترخوان پر آنے والا فقیر ایک روٹی کھاتا, ایک روٹی جو ہے وہ جمع کرتا. کہ مدینے میں ایک آدمی کو دیکھ کے آیا ہوں مسجد میں, اس کے لیے روٹی ہوں. واقعہ آپ کے ذہن میں ظاہری اعتبار سے یہ ہے علی ویسے کائنات کے امیر. پیغمبر نے ان کو بھی وہی دولت دی. اب یہ اس پورے گروپ سے الگ, باقی جتنے لوگوں کو دیا سمجھ میں آ رہا سب ایک قسم کے لوگ ہیں, ایک اسٹیٹس کے لوگ ہیں, ایک کیٹیگری کے لوگ ہیں, ایک مینٹلٹی کے لوگ. اب لوگوں کو رشک آ گیا, کسی کے دل میں غصہ بھی آ گیا کہ اتنے غریبوں کو چھوڑ کے پیغمبر نے دیا تو پیسے والوں ہی کو دیا. خیر بات ختم ہو گئی. چند ہفتے گزرے, مدینے میں موسم گرما آ گئے. اللہ مدینے کی گرمی, اللہ اللہ, جب کھجوریں پکنے کا وقت آتا آدمی پک رہا ہوتا ہے گرمی کے اندر, گھر سے نکلنے کا دل نہیں جاتا, لیکن جب اللہ کے رسول خود نماز پڑھاتے ہیں مسجد میں تو ہر ایک کو جانا. ایکسپلینیشن کال ہو جائے گی کل کیوں نہیں آج, جانا ضروری. اور بہت شدید گرمی میں پیش نماز کے مسائل, جماعت کے مسائل کچھ بدل جاتے ہیں, وہ دیکھ لیجئے گا جا کر. بہرحال خلاصہ یہ ہے کہ گھڑی کی سوئی اتنی تیزی سے کیوں دوڑ رہی ہے, ذرا کوئی اچھی گھڑی لگائیے جو آہستہ آہستہ چلے. تو اب یہ ہے کہ پیغمبر نماز کے بعد ہر آدمی بھاگنے کی فکر کر رہا, ان 10-11 آدمیوں کو روک لیا, کہا تم رک جاؤ باقی لوگ جاؤ, اور انہیں روک کر کہا کہ چلو میرے ساتھ. لے کے شہر مدینہ کے باہر نکلے تو بالکل کھلا علاقہ, ہر راہ اتنی شدید گرمی, اور ایک ایسے پتھر کے قریب رسول خدا رکے, ذرا سا اونچا جیسے اسٹیج ہوتا. اور پھر ایک مرتبہ کہا کہ تم میں سے باری باری ہر آدمی ون بائی ون ٹرن بائی ٹرن جوتا اتارے, ننگے پیر اس پتھر پہ جا کے اتنا بتا دے کہ جو میں نے گفٹ دیا تھا اس نے کہاں خرچ کیا. کچھ نہیں پوچھ رہا, خالی تفصیل بتا دو. او ہو, اب تو لوگوں کی جان نکلی, یہ تو عجیب پھنسے, اس سے تو بہتر تھا کچھ نہ ملتا وہاں پہ. یہ روایت کے دونوں جملے ایک اور حوالے سے, امام نے فرمایا جسے اس دنیا میں اللہ نے بہت دیا, جب قیامت میں وہ حساب کتاب اس صراط کے پلے صراط پر سے گزرے گا جہاں سنبھلا ہی نہیں جا رہا, بال سے زیادہ باریک, تلوار سے زیادہ تیز, آگ سے زیادہ گرم, بیلنس کرنا مشکل ہو رہا, وہاں روک روک کے کہا جا رہا حساب کی زندگی کا. وہ کہے گا کاش میں دنیا میں فقیر ہوتا. اور جو دنیا میں فقیر ہے جب وہ وہاں سے دیکھیں گے کتنے ہلکے پھلکے ہم بھاگے چلے جا رہے ہیں, کوئی ہے ہی نہیں ہمارے پاس حساب دینے کے لیے. کہتے خدا بندہ جو تھوڑا بہت دنیا میں دیا کاش وہ بھی نہ دیا ہوتا. یہ اس واقعے کی وجہ سے. ابھی آپ کہہ رہے ہیں نا کہ اس کو اتنا ملا ہے مجھے کیوں نہیں ملا, اور ابھی آپ سینہ تان کے بڑھتے ہمیں اللہ نے اتنا دیا, وہ فقیرتے لوگ اللہ ان سے ناراض. قیامت میں بالکل الٹا ہوگا, لیکن اس انداز سے جاؤ حساب, جان نکل گئی جلتے ہوئے پتھر پہ کھڑا ہونا عملے پر جائیں, لیکن پیغمبر کا حکم ہے ابھی کیا کر گئے, حساب دیا سارا حلال. چار کنال کی یعنی مثلا 5000 گز کی کوٹی خریدی, 2011 کا مرسیڈیز کا ماڈل بک کرایا, بیوی کے لیے سنار کو جا کے 1-2 کلو کا زیور بنانے کا حکم دیا, بس حساب بالکل واضح ہے کہ کوئی حرام کام نہیں, لیکن حلال کا حساب دینے میں ہی ہر ایک کو. وہی میری شکایت پہلے بھی ہے, پتہ نہیں اردو جس نے بنائی, نانی کیوں یاد آ جاتی ہر مسئلے پر, حساب کتاب دینے میں ہر ایک کو نانی یاد آ گئی. خیر ان کی باری ختم, دوسرے کی تیسرے کی, ہر آدمی رو رہا. آخر میں آہستہ آہستہ خیال دل میں آیا, او ہو ہمارے درمیان علی بھی تو ہیں, آج بڑا مزہ آئے گا, جو ہم پہ گزری وہ علی پہ بھی گزرے گی, آج علی کے پیر بھی چلیں گے, آج علی بھی پتھر پہ کھڑے کیے جائیں گے. ایک منزل آتی ہے کہ آدمی جب کسی سے ایسی کینہ اور دشمنی اور عداوت رکھتا ہے تو اپنی پریشانی بھول جاتا ہے, اس کو پریشان دیکھ کر مزہ آ رہا ہوتا ہے. علی بھی تو اب ایک ایک کر کے 8-9-10 کی تو باری آ گئی, رو رہے ہیں, پیر جلے ہوئے ہیں, حالت عجیب ہے. اب دیکھا آخر میں ڈر پیدا ہوا دل میں, کہیں اللہ کے رسول اپنے بھائی کو ایگزمپٹ نہ کر دے. ایسا ان لوگوں کے ذہن میں یہ زہر کھلا تھا کہ پیغمبر ہر جگہ علی کو رعایت اور سہولت دے دے. یہ ایک ایسا جملہ ہے کہ جس میں 50 واقعات مولا کے پڑے جائیں, لیکن اس وقت ڈر ہے کہ ایسا نہ ہو کہ آخر میں گرمی دیکھ کر, دھوپ دیکھ کر, جلتے پتھر کو دیکھ کر کہے کہ نہیں نہیں علی تمہارا کوئی مسئلہ نہیں, بعد میں حساب دے دینا. نہیں, پیغمبر نے کہا علی تم بھی جاؤ حساب دو. اب یہ لوگ سنبھلے, ذرا ٹائی کی نوٹ واٹ صحیح کر رہے ہوں گے, سوٹ کو ذرا ٹھیک کر رہے ہوں گے, علی جو ہیں وہ بھی 15 منٹ تو کھڑے ہوں گے پتھر میں, بڑا مزہ آئے. جتنی دیر میں یہ اپنا کپڑا وپڑا درست کرتے رہے, علی گئے بھی اور آ بھی گئے. کیسے ابھی یہ لوگ ذرا سنبھل کے کھڑے ہو رہے ہیں, ذرا اچھی طرح سے دیکھے علی کس طرح پتھر پہ جاتے. علی گئے پتھر پہ, گئے انفخت اور واپس آ گئے, ایک لفظ کا انفخت اور آ گئے. ایک لفظ ترجمہ یہ ہے کہ اے اللہ کے رسول آپ نے جو کچھ دیا میں نے اسی دن سب راہ خدا میں خرچ کر دی. کیا حساب کیا دیا جائے, سب خرچ کر دیا, کون سی کوٹھی خریدی, کون سی گاڑی خریدی, کون سے زیور کے آرڈر دیے, کون سے اچھے اچھے کپڑے سلوائے, انفختو کتنی دیر لگتی ہے, گئے اور آ گئے. پیغمبر اسلام نے کہا بس یہی کیفیت صاحبان ایمان کے قیامت کے دن ہوگی, جو یہ سوچ رہا ہوگا میں نے جو کیا حلال میں کیا نا, حرام تو نہیں کیا, لیکن جتنا زیادہ اپنی زندگی کو پھیلاؤ گے اتنا ہی لمبا حساب کتاب کا مرحلہ قیامت میں بھی ہوگا اور پل صراط پر بھی ہوگا. ہلکے پھلکے جاؤ, ہلکے پھلکے اڑتے ہوئے جنت میں پہنچ جاؤ. دیکھیے اصل تو اسلام کا مزاج یہ مزاج ہے اصل میں, اگر کہ اس میں کئی باتیں, لیکن وہی بات جو میں نے کہی, ماں اپنے بیٹے کو نصیحت کری بیٹا یہ نہ کرنا یہ نہ کرنا یہ نہ کرنا نقصان ہوگا, بیٹے نے نہ مانا اور نقصان ہو گیا, بیمار پڑ گئے. اب مائی کو تھوڑی کہے گی کہ جہنم میں جاؤ یا چولہے میں جاؤ, میں کیوں تمہارا خیال کروں, دوست کہہ دے گا, پڑوسی کہہ دے گا, بھائی تم نے میری بات نہیں مانی اب میں تمہاری مدد نہیں کرتا, ماں نہیں کہے گی. بات ساری زندگی ماں کی مخالفت کرنے کی وجہ سے بیمار ہوا, لیکن اسی کو اٹھا کے ماں ڈاکٹر کے لے جائے گی اور علاج کروائے گی. تو اللہ کے رسول زندگی اچھی گزارنے کا ایک اصول ہم کو بتا دیا کہ حلال طریقے سے بھی زیادہ مت پھیلاؤ, اپنی ضروریات کو زیادہ مت پھیلاؤ, مختصر رہو. اتنا بھی مختصر نہ صحیح کہ ذلیل ہو جاؤ, اور اتنا زیادہ بھی تبر نہ پھیلا دو کہ بعد میں یہ مسئلہ کریڈٹ کرن, راتوں کی نیند اڑ رہی ہے, اب کیا کیا جائے, بیچ میں رہو. لیکن اگر کسی نے یہ سب نہ مانا اور حلال طریقے سے, حرام کی بات ہی آج نہیں ہو رہی, آج تو حلال کی بات ہو رہی, کتنی بڑی بڑی کوٹیاں آپ نے پاکستان میں بنوا لی ہیں یہاں رہ کر, کتنا زیور آپ نے اپنی گھر والوں کے لیے بنوائے, چلے بچیاں بھی ملا لیں, بار بار کیوں بیوی کی بات کروں. لیکن اب اگر کسی نے یہ ہدایت نہ مانی اور وہ بیمار پڑ گیا, یعنی قرضے میں مبتلا ہو گیا, پریشانی میں آ گیا, جاب اس کا چھوٹنے لگا, کاروبار اس کا بند ہونے لگا, اب کیا کریں, خود تو کچھ نہیں کر سکتا, امام پھر مدد کے لیے آئے کہ ہم باپ اور ماں سے زیادہ تم پہ مہربان, اللہ کے رسول پھر مدد کے لیے آئے کہ میرا محبت کرنے والا ایک رات بھی مصیبت میں گزارے گا اس کو پھر بھی نیند آ جائے گی، رسول اللہ کو نیند نہیں آئے گی. میں جملہ اپنی طرف سے نہیں کہہ رہا ہوں، ابن ملجم کی رسیاں علی کی نیند اڑ گئی اس کی کرہ سن کے، علی کی نیند نہیں آ رہی. زینب کہتی ہے بابا کیا تکلیف زیادہ ہے؟ کہا نہیں، وہ جو فریاد کر رہا ہے میری نیند اڑی جا رہی. جب ابن ملجم کی تکلیف میرے مولا کو ساری رات بیدار رکھتی ہے تو ہم تو پھر بھی علی کے چاہنے والے، ہم تو پھر بھی علی کے ماننے والے. وہ ہماری مدد کو پھر بھی آتے جب ہم نے ان کی مخالفت کر کے اپنے آپ کو زحمت میں ڈالا. کیوں اتنے قرضے لیے تھے؟ کیوں اپنی زندگی کو اتنا عالیشان بنایا کہ اب اس لیول سے اترنا مشکل ہو رہا؟ کیوں چھوٹے مکان میں رہنے والا بڑے مکان کو لے کے بیٹھا جبکہ پتہ ہی نہیں تھا کہ مستقبل میں جاب رہے گا کہ نہیں، یہی سارے کاروبار میں اتنی پروفٹ ہوں گے کہ نہیں. نہیں، تانا نہیں دے رہے، برا بھلا نہیں کہہ رہے، وقت سے پہلے سمجھایا، لیکن مصیبت آ گئی تو شفیق والدین سے بھی بڑھ کر شفیق امام آیا. اب ہمیں مختلف طریقے بتائیں، اب ہمیں مختلف دعائیں بتائیں، جن میں سے ایک چھوٹی سی دعا اس لیے دوہرا رہا ہوں کہ آج سے 10 سال پہلے پڑھی، پھر اس کو پڑھنے کا موقع نہ ملا. یمن، ہندوستان، چین اور روم، یہ واقعہ اسلام کے بعد کا ہے لیکن موجودہ حالات سے بہت پہلے کا. اس زمانے میں دنیا کی یہ چار بڑی طاقتیں ہوتی تھیں، روم کا بادشاہ، ہندوستان کا بادشاہ، چین کا بادشاہ، یمن کا بادشاہ. یمن تو اتنے عروج پر جا چکا ہے کہ قرآن سورہ سبا میں یمن کی تعریف کر رہا. بہت بڑی بادشاہت تھی. اور بڑی بادشاہتوں میں ایک طریقہ آ جاتا ہے کمپٹیشن کا. ارے بھوکے لوگ، فقیر لوگ، وہ بھی جب کمپٹیشن پہ اتر آتے ہیں. شادیوں کی بات چھوڑیے، سیر و تفریح کی جگہوں کی بات چھوڑیے، اگر مجلس میں بھی کوئی عورت اچھا زیور پہن کے آئی ہے، شامت آپ کی آ گئی، آپ کی بیوی نے دیکھ لیا، آپ کی بیٹی نے دیکھ لیا، واپس آپ گھر جائیں گے، سب سے پہلے کہا جائے گا ہمیں اس سے بہتر چاہیے. عورتوں میں جذبہ زیادہ ہوتا ہے لیکن مردوں میں بھی کم نہیں ہے. نعوذ باللہ، اب تو اس منزل پہ پہنچ گیا کہ آدمی کا دل چاہتا ہے سر پیٹ. کپڑوں میں کمپٹیشن، زیورات میں کمپٹیشن، مکانات میں کمپٹیشن، گاڑیوں میں کمپٹیشن، یہاں تک تو پھر سمجھ میں آیا مجلسوں میں کمپٹیشن. ہماری مجلس ان سے زیادہ شاندار ہونی چاہیے. کس اعتبار سے شاندار؟ اس اعتبار سے کہ امام قبول کرے تو ٹھیک ہے، نہیں، اس سے زیادہ لوگ ہوں، اس سے اچھا تبرک ہو، اس سے زیادہ نعرے لگے مجلس. مجلسوں میں بھی جب کمپٹیشن ہو گیا. حج، بھائی انہوں نے 10 حج کیے، اب ہم اس وقت تک چین سے نہیں بیٹھیں گے جب تک کہ 15 نہ کر لیں، یہ کمپٹیشن. لیکن 10 بجنے میں 10 منٹ باقی ہیں، یعنی صرف 10 منٹ میں مجھے بیان مکمل کرنا ہے. میں مسائل کے گرچہ غالباً میں واحد آدمی ہوں، شاید دوسرے بھی ہوں گے، انتظامیہ نے آج تک پلٹ کے نہیں کہا کہ مولانا آپ نے کتنا پڑھا اور کیوں پڑھا. لیکن شہادت کی رات سمجھ میں آتا ہے، لوگ رونے آتے تھے، شب جمعہ چھٹی کی رات ہے، آج ورکنگ ڈے میں نہیں. اب میں بات مختصر کر کے اختتام پھیلا رہا ہوں. کمپٹیشن، بادشاہوں کا کمپٹیشن، جب عام آدمی کی یہ حالت ہے تو بادشاہ اور سب سے بڑے بادشاہ. اب کمپٹیشن، ہر ایک کی یہ خواہش ہے اس کے پاس دنیا کی کوئی سب سے عجیب چیز آ جائے جو باقی 3 بادشاہوں کے پاس بھی نہ ہو. اس کمپٹیشن کے نتیجے میں لاکھوں کی چیزیں خریدتے. یمن کے بادشاہ کے پاس ایک اتفاق کے تحت ایک ایسا موتی آ گیا جو مرغی کے انڈے کے برابر اور بے داغ. بڑے موتی ہو سکتے لیکن داغدار بے داغ موتی. اب موتی کی تعریف کروں گا تو یہ ممبر موتی کی تعریف کے لیے تو ہے نہیں، مختصر یہ کہ ایسی یونیک چیز، بڑے فخر کے ساتھ ہر ایک کو دکھاتا. یہ 3 بڑے بادشاہوں کے تو سفیروں کو الگ الگ خاص بلایا، اور خالی سفیر تو نہیں، پھر کبھی وزیر وزٹ پہ آتے ہیں ان کو بھی بلاتے ہیں، پھر کبھی وزیر اعظم آتے ہیں، ملکوں سے بھی لوگ آتے ہیں. اور اب بادشاہ اس کو اپنی جان سے اہم سمجھ رہا، کہا اس کو خزانے میں نہیں رکھوں گا، خزانے میں 10 مرتبہ لوگوں کو جانا آنا پڑتا، خزانچی ہی صحیح، جانا آنا پڑتا، نقصان نہ پہنچ جائے. ایک غلام کو بلا کے کہا تمہارے سارے کام معاف، کوئی ڈیوٹی نہیں، کوئی جاب نہیں، کوئی کام نہیں. یہ موتی ڈبیا میں، بڑی مضبوط قسم کی اس کی ڈبیا، باکس بہت ہی مضبوط، इसमें बंद करके दिया जाता है, बस खाली इसकी हिफाजत तुम्हें करना और कुछ नहीं। हाँ देखो, अगर इसकी हिफाजत न कर पाए तो भी बड़ी सख्त सजा मिलेगी। गुलाम बड़ा खुश, सारी जिम्मेदारियों से जान छूट गई, न काम न काज, बस घर में पड़ा रहे, चारपाई तोड़ता रहे, रोटियां खाता रहे, संदूक ले जाके अलमारी में रख दी। रोज को थोड़ी बुलाया जाता, ये आम आदमी को अरे खैरे नथू खैरे को तो दिखाया भी नहीं जाता है। कोई बड़ा आदमी यार, छह महीने में एक बार, चार महीने में एक बार, एक बार ऐसे ही कोई आदमी आए, मोती मंगवाया गया, हिफाजत से संदूक लेकर गया, छोटा सा बॉक्स, और इसको लेके आए। अब जो घर में लेकर आया तो इत्तेफाक से इसका अपना बेटा बाबा के हाथ में देखा, एक बहुत खूबसूरत से डिबिया, बाबा ये क्या? बादशाह की जिद, बीवी की जिद, बच्चे की जिद, हिंदी मुहावरा भी है ना कि ये तीन ऐसी जिदें हैं जिसका कोई इलाज नहीं, मानकर ही ना दे ये तीनों। बादशाह तो फिर भी समझ में आता है बीवी को क्या हुआ, लेकिन बस जिद पकड़ ले कि मानकर ही नहीं देगी। पुराने जमाने की कहानियों में तो अठवाटी खटवाटी लेके बिस्तर पर पड़ जाती, जब तक कि मेरी ख्वाहिश पूरी नहीं होगी नहीं मैं बीमार हूं, कोई काम नहीं करना। और फिर बच्चा जिद की, अब संदूक बड़ा महफूज था, बाप ने सिर्फ ढकना खोल के दिखाया, बेटा ये इतना कीमती और चमकता हुआ मोती, चमकता हुआ, बच्चा तो दौड़ता है चमकती चीज की तरफ, चाहे आगे क्यों ना, मचल गया कि मेरे हाथ में दी। बाप ने कहा पागल हो रहे हो, ये बड़ी कीमती चीज है, तो नहीं मेरे हाथ में दी। अरे जान खतरे में, नहीं मेरे हाथ में दी। वो जो बच्चों की जिद, घर वाले भी आ गए, तुम्हारा क्या जाता है, एक लम्हे के लिए इसको दिखाओ और वापिस रख लो, हम इतने सारे लोग तो खड़े हैं यहां पे। मजबूर होके मोती निकाल के दिया, होनी होके रहे, एकदम मोती उसके हाथ से स्लिप करके इतनी तेजी से जमीन में गिर के दो टुकड़े हो गए। इधर देखते ही रह गए, आनंद फानंद सारे मरहले तय। ये मोती दो टुकड़े नहीं हुआ, ये पूरा खानदान समझिए मौत के घाट उतर गया। ये बादशाह खाली गुलाम को सजा नहीं देगा, जो एक मुहावरा है, जन बच्चा कोलू में पिलवा दे, पूरा खानदान खत्म, मोती नहीं टूटा, पूरे खानदान को समझिए मौत आ गई। जल्दी से टूटे हुए मोती को उठा के संदूक में रखा, बॉक्स, संदूक को मैं गलत कह रहा हूं, बॉक्स, और वो अलमारी में रख दिया। लेके पता है कि अब तो कोई रास्ता ही नहीं है बचने का, वह एक सिर्फ है कि जब दूसरी बार बुलाया जाएगा, उतने दिन हमारे पास, हो सकता है कि कल बुला ले और हो सकता है आठ महीने जरूरत ना पड़े। जैसा इमाम कहते हैं कि यकीनी मौत हर आदमी को मालूम, लेकिन जब तक मलकुल मौत नहीं आता, जरा सा वो ऐसा समझता है जैसे मुसीबत टल रही है। बहुत परेशान, बहुत, जब आदमी परेशान होता है फिर उसको कुछ नहीं सोचती है कि बाहर क्या हो रहा, आज कौन सी टीम जीती, आज 2020 में छक्के किसने मारे, छौके किसने मारे, कुछ नहीं, सब भूल जाता है जब इतनी मौत जैसी परेशानी सर पे आ। चुनाच शहर के हालात इसको पता ही नहीं चले। अब ऐसा आदमी खाली बैठा रहता था तो बड़ा खुशमिजाज, हंसमुख, हर तकरीब में जाने वाला, हर दोस्त से मिलने वाला, आपके पास तो टाइम ही नहीं होता, उसके पास तो टाइम ही टाइम, लोगों ने देखा एकदम से खिंच गए, क्या बात, किसी से कह भी नहीं सकता, वरना आठ महीने बाद की मौत अभी आ जाएगी अगर ये खबर फैल गई, बता भी नहीं सकता। खैर लोगों ने एक बार दो बार पूछा, जवाब नहीं था, जानना में जा, हमारे पास फालतू टाइम नहीं। लेकिन जो मुखलिस दोस्त खासतौर पर एक, उसे का तुम्हें बताना पड़ेगा, अब बता नहीं सकता। कहा लेकिन कोई परेशानी तो है ना? हाँ बहुत बड़ी परेशानी। कितनी बड़ी? कहा मौत के बराबर। तो कहा कि मेरे मौला हल्लाल मुश्किलात मुश्किल कुशाए कायनात अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम, एक दुआ बताइए कि अगर कोई आदमी ऐसी परेशानी में हो कि गोया मौत, तो रोजाना फजर की नमाज के बाद इस दुआ को पढ़ा करे और देखे कि अल्लाह उसकी क्या मदद करता। मुस्कुरा दिया। अब उससे बता तो नहीं सकता, दिल में सोचा कि भाई मोती टूटने से पहले अगर दुआ पढ़ता तो समझ में आ रहा है कि अल्लाह हिफाजत करता मोती, अब तो टूट गया दुआ, कोई गुनू या गोंद तो है नहीं कि टूटे हुए मोती को जोड़ दे, अब तो वक्त ही निकल गया दुआ का, टाइम नहीं रहा दुआ का। तो एक तो है ना कि पहले पढ़ लेता तो इसकी वजह से हिफाजत होती, अब तो फंस गया। मुस्कुरा के कहा मेरा मसला ऐसा है कि ये दुआ से काम नहीं चलेगा। उसने कहा मौला की बताई भी दुआ है, अभी गुलाम है इसको इतनी बातें तो नहीं पता। कहा किसी की भी दुआ हो लेकिन मुझे पता है मेरा मसला नाकाबिले हल। अच्छा एक बात बता, दुआ पढ़ने में नुकसान क्या, फायदा कुछ नहीं, कोई नुकसान तो नहीं है ना, पढ़ ले। ये बात समझ में आ गई। کہ ہاں میں خالی تو بیٹھا ہوں نقصان کیا پڑھ لوں گا تو. مگر اللہ ابھی دعا پڑھتے ہوئے ایک ہفتہ بھی نہیں ہوا تھا کہ دم سے موت آ گئی. گھر میں بیٹھا ہے کھڑکی سے نکاح پڑی بادشاہ کا آدمی آ رہا جو ہمیشہ اس کو موتی کے لیے بلانے آتا. واہ کیا دعا بتائی میرے دوست نے کہ 8 مہینے کے بعد عموماً بلایا جاتا ہے آج ایک ہفتے میں ہی بلا لیا گیا. دعا نے تو اور گڑبڑ کر دی. اب دل میں یہ خیال آ رہا ہے لیکن ذرا سا ڈوبتے ہوئے آدمی تنکے کا سہارا لیتا شاید آج کسی اور کام سے آیا ہو. نہیں, جیسے ہی دروازہ کھولا اس نے پہلا جملہ تھا بادشاہ نے موتی منگوایا ختم. اب تو کوئی چاہت اور امید ہی نہ رہی. دل میں کہا کہ واہ کیسی دعا میرے دوست نے بتائی تھی. اپنے کس مولا کا فرمان بتایا تھا کہ جس نے 8 مہینے والی موت کو 8 دن کے اندر میرے گھر پہ پہنچا دیا. ارے تجھے کیا پتا مولا کسے کہتے ہیں, مجھے کیا پتا علی کس کا نام ہے. ابھی ذرا ٹھہر تو جا. اگلا جملہ سنا کانوں میں یقین نہیں آیا, کانوں میں یقین نہیں آیا. اور اب دل میں کہہ رہا واہ میرے دوست کیا تیرا مولا ہے, کیا معجزہ تیرا مولا دکھا رہا. اب میری سمجھ میں آیا کہ وہ مشکل کشائے کائنات کیوں کہلاتا. ایک جملے سے کیا فرق پڑ گیا. غلام نے پہلا جملہ کہا تو اس نے کہا واہ پتہ نہیں کون علی ہے, 8 مہینے بعد کی موت تو فوراً آ گئی. اور ایک اگلا جملہ کا آپ سمجھ میں آیا کہ مشکل کشا کیوں کہلاتے. کیا جملہ تھا؟ جملہ یہ تھا کہ ادھر جب یہ اپنے مسئلے میں پھنسا ہوا ہے شاہ یمن کا ایک ہی بیٹا اکلوتا, نہ کوئی بیٹی ہے نہ کوئی بیٹا, ایک ہی بیٹا, وہی اس کے بعد وارث بنے. وہ بیمار پڑا اور ایسی موذی بیماری کہ جتنا علاج کرایا اور بیماری بڑھتی گئی. حکمران کی آنکھوں کے سامنے تو اندھیرا آ گئے. اعلان کر دیا جو اس کا علاج کرے گا منہ مانگا انعام دوں. بڑے بڑے طبیب آئے کسی سے علاج نہ ہوا. آخر ہندوستان کا ایک بہت ہی ماہر طبیب آیا اور اب تھوڑا بہت کہانیوں کا اسٹائل. شہزادے کو دیکھا, چیک کیا, پہلے ہنسا پھر رویا. یہ جملے کہانیوں میں ہوتے ہیں نا, پہلے ہنسا پھر رویا. بادشاہ نے کہا کیا ہوا؟ کہا ہنسا اس لیے کہ اس بیماری کا ساری دنیا میں واحد میں وہ طبیب ہوں جو علاج کر سکتا ہوں, اور کوئی طبیب علاج نہیں کر سکتا, میں اس کا ماہر ہوں. ہنسا اس لیے کہ صحیح جگہ پہ بلایا گیا, صحیح جگہ پہنچا. اور رویا اس لیے کہ جو اس کی دوا وہ دنیا میں ناپید ہے, جب تک کہ وہ نہ ملے میں بھی علاج نہیں کر سکتا. بادشاہ نے کہا دوا کیا؟ کہا اس دنیا میں مرغی کے انڈے کے برابر ایک موتی, اگر اسے کچل کر پاؤڈر بنا کر سفوف بنا کے ایک خاص طریقے سے کھلایا جائے تو یہ شہزادہ بچے گا. جب اپنا اکلوتا بیٹا آنکھوں کے سامنے جا رہا ہو, اور اکلوتے بیٹے کا مطلب ہے بادشاہت ہاتھ سے جا رہی ہو, تو اب تو کچھ نہیں سوجی. غلام کو بلا کے کہا جا موتی کے محافظ سے کہے جلدی سے موتی لائے, اور ایسے نہ لائے بلکہ توڑ کے لائے, پاؤڈر بنا کے لائے, سفوف بنا کے لائے, جتنے جلد لائے گا انعام پائے گا. وہاں تو پہلے ہی ٹوٹا ہوا موتی ہے, اب جو لے کے آیا. بادشاہ نے خوش ہو کے منہ مانگا انعام دیا کہ تو نے اتنی تیزی سے میرے حکم پہ عمل کیا. یہ ہے اللہ نے مشکلات مشکل کشائے کائنات علی ابن ابی طالب پہ یقین رکھنے کا نتیجہ. دعا کیا طاقت ہے دعا میں. کل شب جمعہ کا ہمارا عنوان دعا, اس عشرے کا نام ہوتا ہے پاکستان میں عشرہ سجادیہ. چوتھے امام صحیفہ کاملہ دعا کا پیغام دے رہے ہیں, اور اسلام کا یہ والا پہلو کہ تم نے ہماری باتیں نہیں مانی, خود اپنے آپ کو زحمت میں ڈالا, مگر ہم والدین سے زیادہ تم پہ مہربان ہیں, پھر بھی آ کے تمہاری مدد کریں گے. کتنی ہی مشکلات میں پھنسو مولا کی بتائی ہوئی یہ دعا پڑھ, روزانہ فجر کے بعد ایک مرتبہ. اچھا سب کچھ بتا دیا, دعا تو اب تک آئی نہیں. یہ قرآن کریم کے سورہ طلاق کی دوسری اور تیسری آیت جو میں اس عشرے کے لیے سرنامہ کلام بنائے ہوئے ہوں ایک اور موضوع پر, لیکن جو سرنامہ کلام والی آیت ہے یہی دعا ہے. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا, جو اللہ سے ڈرے گا اللہ ہر پریشانی پریشانی سے اس کے لیے مخرج بنائے گا. آپ لوگ گاڑیاں اڑاتے پھرتے, آپ کو بتائے مخرج کسے کہتے ہیں؟ وہ یرزق من حیث لا یحتسب, اور ایسی جگہ سے روزی عطا کرے گا کہ تم سوچ بھی نہیں سکتے ہو, وہاں سے بھی روزی مل سکتی ہے. ومن یتوکل علی اللہ, جو دنیا کو چھوڑے اور اللہ پہ بھروسہ کرے, فہو حسبہ, اللہ اس کے لیے کافی ہے, پھر اس کو کسی کی ضرورت نہیں, کسی کے آگے ہاتھ نہیں پھیلانا. ان اللہ بالغ امرہ, اللہ جس کام کا ارادہ کرے, سارا کریڈٹ کرنچ, سارے اکنامکس کی پیشین گوئیاں, سارے نظام فیل ہو جائے, اگر اللہ ارادہ کرے تو وہ کام ہو کے رہتا. البتہ قد جعل اللہ لکل شیء قدرا, اللہ نے ہر چیز کے لیے ایک وقت مقرر کیا ہے, اس میں یقیناً اس طرح تمہاری مدد ہوگی. یہاں سے لے کے یہاں تک یہ میرا سرنامہ کلام ہے, اور اس سے اب میری بات کل سے آگے بڑھے گی جو اصل عنوان. مگر یہ اللہ نے مشکلات ہے, ایک بار سچے دل سے اسے پکار کے تو دیکھیے ایسا ناممکن کام کہ جو اس نے شروع میں سوچا. غلام دعا دعا ہے, کوئی گوند تو ہے نہیں کہ ٹوٹے ہوئے موتی کو جوڑ دو. پیغام مل رہا ہے کہ موتی جو ٹوٹا تو اور توڑو, اور اس کا پاؤڈر بنا کے لاؤ, اور منہ مانگا انعام لے کے جاؤ. علی کا دشمن بھی اگر ہو تو علی اس کے لیے بھی مدد کو آتے ہیں, تو چاہنے والے کی مدد کیسے نہیں کریں گے؟ آپ ایک بار پکار کے تو دیکھیے. لیکن یہی ہمارا عقیدہ, اور ایسا عقیدہ جو ثابت ہے کہ علی آئے مدد کو. یہی تو سکینہ کو شام غریمہ پریشان کر رہا تھا بھائی, یہی چیز تو ننی سکینہ کی سمجھ میں نہیں آ رہی تھی. خیمے جلے, دو دن پہلے چوتھے امام کی شہادت میں واقعہ آ رہا تھا نا کہ خولی یا سنان دیکھ رہا ہے چادریں چھن رہی ہیں تو خیمے پہلے جلائے گئے. خیمے جلے آخری خیمہ, جہاں زینب کبریٰ نے اپنے بھتیجے سے وہ سوال کیا جو میں پرسوں پڑھ چکا ہوں مسائل, بیٹا اب یہ بتا دے ہمیں کیا کرنا, جل کے مرنا ہے تو جل کے مر جائیں گے. کہا نہیں پھوپھی, اما علیکن نبی سارا پردہ ساقط. البتہ آنکھیں کھول کے دیکھا اور فوراً آنکھیں بند کر لی. اب تسبیح کے ٹوٹے ہوئے دانوں کی طرح یہ اہل بیت اتھار, یہ امام زادے, یہ نبی زادے آخری خیمے سے نکلے. پرسوں یہی تک بات پہنچی. اب جو خیمے سے نکلے, سجاد نے کہا واجب ہو گیا خیمے سے نکلنا, اب کوئی خیمے میں نہیں رہ سکتا. ساری بیویاں, وا جدہ, وا محمدہ, وا علیہ, وا عباسا, فریاد سنیے کربلا میں, وا علیہ, وا عباسا. حمید ابن مسلم فوج یزید کا سپاہی نہیں ہے, رپورٹر ہے. اس کا کام ہے کاغذ قلم لے کے کونے میں کھڑے رہو, دیکھتے رہو کیا ہو رہا. وہ کہتا ہے کہ سب خیمے سے نکل گئے, آخر میں میں نے دیکھا ایک ننی سی بچی اس طرح خیمے سے نکلی. بچی کے کرتے میں آگ لگ گئی ہے, آگ بڑھتی جا رہی ہے, بچی آگ میں جل رہی ہے لیکن اس طرح نکلی اسے آگ کا خیال ہی نہیں ہے. وہ ماتم کر رہی ہے, ہائے میرے امو, ہائے میرے چچا, ہائے میرے بابا, مجھے چھوڑ کے کہاں گئے. سفر میں آدمی کو اپنے بچے اور یاد آتے ہیں, اور یہ تو سپاہی بھی نہیں ہے کہ سخت دل. حمید کہتا ہے میری بھی ایک بچی وطن میں تھی, یہ بچی دیکھ کے مجھے اپنی بچی یاد آ گئی, میں ڈر گیا گھبرا گیا, یہ بچی آگ میں نہ جل جائے, میں قریب آیا, ہاتھ بڑھایا تاکہ آگ بجھاؤں, لیکن اللہ اللہ, یا تو اس بچی کو ایسا اپنے چچا کا ماتم کرنا ہے کہ آگ کو بھولی ہوئی تھی, یا میرا ہاتھ بڑھاؤ, بچی جلال کے عالم میں پیچھے ہٹی. خبردار اپنا ہاتھ میرے جسم کو نہ لگانا, میں فاطمہ زہرا کی پوتی سکینہ ہوں, سکینہ, نام محرم میرا جسم نہیں چھو سکتا. 3 سال کی بچی ہے جس پہ شریعت کے احکام واجب تو واجب, سنت بھی نہیں, مگر فاطمہ کی پوتی ہوں, فاطمہ کی پوتی. میں نے ہاتھ جوڑے, شہزادی خالی کرتا پکڑ کے آگ بجھاؤں. آگ تو بجھا دی. اب بچی نے بڑی حیرت کے ساتھ دیکھا, کہا کہ اے شخص یہ مہربانی کی, ایک مہربانی اور کر دے, مجھے نجف کا پتا بتا دے. یہ عیسائی, اسے کیا پتا کہ نجف کیا, घबरा के कहा करबला में बैठ के नजफ का पता क्यों पूछ रही। कहा तुझे नहीं पता नजफ में मेरा दादा कायनात का मुश्किल कुशा दफन है। दादा अली के कब्र पे जाके गिरूंगी, फरियाद करूंगी दादा आप हर एक के यतीमों की मदद को आ जाते, लेकिन आपके हुसैन की यतीमा तमाचे खाती रही, कोड़े खाती रही, आपको बुलाती रही, दादी दादा आप अपनी सकीना की मदद को ला। खुदा बंदा साहिबान ईमान के इस गिरिए का वास्ता इन गिनिया करने वाले मोमिनीन और मोमिनात को, इनके घरों को, इनके घर वालों को, इनकी औलादों को हर आफत हर मुसीबत हर परेशानी से महफूज फरमा। गमे हुसैन के सिवा हमें कोई गम न मिले। परवरदिगारा गिरिया करने वालों के आंसुओं का वास्ता, इनकी सारी दुआएं और हाजतें कबूल फरमा। खास तौर पर एक बरादर मोहतरम कर्जों में इतना जकड़े हुए हैं कि उन्होंने खुसूसी दुआ के लिए कहा है परवरदिगारा तुझे मसाइब करबला के इस मरहले का वास्ता, नन्नी सकीना की इस फरियाद का वास्ता दादा आप मेरी मदद को ना आए। तमाम साहिबान ईमान खास इन मोमिन की इस परेशानी को दूर फरमाओ। खुदाबंदा साहिबान ईमान को रोजी और रोजगार के हर मसले से महफूज फरमाओ। हमारे तमाम मरहूमिन की मगफरत फरमाओ। हमारे तमाम बीमारों को शिफाए कामिल अता फरमाओ। खुदाबंदा जो बे औलाद है उन्हें साहिब औलाद नरीना फरमा। जो साहिब औलाद है उनकी औलादों को सलामत फरमा। खुदावंदा जो बच्चे इम्तिहान दे रहे हैं उनको कामयाब फरमा। हमें आखिरत के इम्तिहान में कामयाब फरमा। दुनिया भर में जहां जहां मजलूम जालिमों के जुल्म का निशाना बन रहे जालिमों को रिश्तो नाबूद फरमा और हमेशा हमेशा जुल्म के खाते में और करबला के इंतकाम के लिए वारिस से मासूमीन इमाम जमाना के जहूर में ताजील फरमा। मातम हुसैन